आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
वर्ष अघि जन्मे मुक्तिदाता विश्वास गरे उनलाई हुन्छ उद्धार। ढिलो नगरी अब परको शरण। सुन दाजु भाइ दिदी र बहिनी, सुन दाजु भाइ दिदी र बहिनी, सुनाउँछु सबैलाई साँचो लागि झुन्डिए कुसैमा। तीन दिन पछि बौरी उठे मृत्यु जितिकन। विश्वास गरी आऊ सबै पाप स्वीकारिकन। सुन दाजु भाइ दिदी र बहिनी, सुन दाजु भाइ दिदी र बहिनी, सुनाउँछु सबैलाई साँचो जीवन प्रभु यीशु नै हुन्। मागे क्षमा दिन्छन् उनले छन् उनमा ठूलो गुण। साँचो बाटो कुन हो भनी नगर है दो मन। सुन दाजु भाइ दिदी र बहिनी, सुन दाजु भाइ दिदी र बहिनी, सुनाउँछु सबैलाई साँचो
श्रोता नमस्कार अनि जय मसीह। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन खाली दोस्रो कोरन्थी 5:1-10 अध्ययन गर्न गइरहेका छौं। यो दोस्रो कोरन्थी 5 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रिष्टको लागि शहीदको सेविकाईमा परमेश्वरको सान्त्वना। श्रोता, परमेश्वरको सान्त्वनाको विषय यो पहिलो खण्डमा हामीले 3 अध्यायमा देख्यौं। ख्रिष्टको महिमित सेविकाईमा परमेश्वरको सान्त्वना, ओ त्यो कति अद्भुत सुन्दर कुरा हो कि उहाँ घुम्टो नलागेको ख्रिष्ट हुनुहुन्छ जसले आज हामी घोषणा गर्छौं। साथै 4 अध्यायमा हामीले देख्यौं ख्रिष्टको निम्ति दुःख कष्टको सेविकाईमा परमेश्वरको सान्त्वना, र अहिले यो 5 अध्यायमा देख्छौं ख्रिष्टको लागि शहीदको सान्त्वना। दोस्रो कुरन्ती 5:1 यस प्रकार लेखेको छ, किनभने हामी जान्दछौं कि हामीले बास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गीयमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाएको होइन। पावल यहाँ विशेष गरेर के भनिरहेका छन् त्यसको ध्यान दिनुहोस्। हामीलाई थाहा छ, हामी आशा गर्छौं वा हामीलाई लाग्छ वा हामी विश्वास गर्छौं, होइन त्यसो भन्दैनन्। भन्छन् हामीलाई थाहा छ, के त भन्दा कि हाम्रा पार्थिव शरीर डेरा जस्तै घर, जुन शरीर हो पार्थिव डेरा जस्तै घर भत्किएमा हातले नबनाएको घर स्वर्गीयमा हामीलाई परमेश्वरबाट अनन्त भवन मिल्नेछ। त्यो हातले नबनाएको घर अर्थात अनन्त भवन चाहिँ स्वर्गीयमा पाइने कहिले पनि नाश नहुने अनन्तको महिमित आत्मिक शरीर हो, जुन हामी हरेक विश्वासीले प्राप्त गर्न गइरहेका छौं। पाउल भन्छन् हामी जान्दछौ, यो एकदम सुनिश्चित पक्का सूचक थाहा हो। पाउल जान्दछन् किनभने परमेश्वरको आत्माले ती कुरा उसलाई वास्तविक बनाइदिनुभयो। मित्र, पाउल हाम्रो पार्थिव शरीर अर्थात पृथ्वीको शरीर एउटा बास वा डेरा जस्तै हो भनी भन्छन्, अनि हाम्रो पार्थिव शरीर वा डेरा भत्कनेछ एक दिन, कारण यो डेरा जस्तै कमजोर छ। जब हाम्रो डेरा भत्कन्छ अर्थात जब हाम्रो शरीर मर्छ, तब हाम्रो आत्मा हाम्रो शरीरबाट छुट्टिन्छ। हाम्रो आत्मा गएपछि छुट्टेपछि हाम्रो शरीर मुर्दा मात्र बन्छ। यो दैहिक शरीर अस्थायी छ, जस्तै पुरानो नियममा उजाड स्थानमा इसरायलीहरूले परमेश्वरसँग भेट गर्ने भेट हुने पाल वा तम्बू अस्थायी हुन्थ्यो, तर त्यो भत्किए तापनि हामी स्वर्गीयमा एउटा खास स्थायी अनन्तसम्म रहने घर अर्थात एउटा नयाँ आत्मिक महिमित शरीर पाउनेछौ। त्यही नै पाउल भनिरहेका छन्। पाउल हाम्रो शरीरलाई बास वा डेरा भन्दछन् वा पाल भन्दछन्। कुनै पनि एउटा डेरा वा पाल चाहिँ कुनै पक्का स्थायी घर होइन, जुन हामीले भर्खरै सुन्यौं। हामी यस संसारमा विदेशी र निर्वासितहरू हौं। परमेश्वरले दिन लाग्नुभएको हाम्रो अनन्तसम्मको स्थायी घर, त्यसमा बस्नको निम्ति हामी पर्खिरहेका छौं। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि त्यहाँ बाहिरी मनुष्यत्व र भित्र मनुष्यत्व छ। पाउलले यसको बारेमा अगाडिका 3 अध्यायमा बताइसकेका छन्। बाहिरी मनुष्यत्व नष्ट हुन्छ, मर्दछ, तर भित्री मनुष्यत्व चाहिँ दिनदिनै नयाँ हुँदै जान्छ। धेरै मानिसले यस कुरालाई अबुझै गर्दछन्। मैले एकजना मानिसबाट पत्र पाएथे जसले भनेथे कि बाइबल एक आपसको खण्डन वा काट्ने कथनहरूले भरिएको छ, र उसले भन्यो म त्यहाँ आपसमा ती खण्डन वा परस्पर असंगतिहरूको प्रमाणित गर्न सक्छु। तपाईँ भन्नुहुन्छ कि त्यो फल्ना फल्ना व्यक्ति प्रभुसँग हुनलाई गए भनी बताउँछौ। त्यसपछि तपाईँ भन्नुहुन्छ कि त्यो शरीर व्युत्पन्न वा पुनरुत्थान हुन गइरहेको छ भन्ने बारेमा कुरा गर्छौ, अर्थात त्यो मानिस यस पृथ्वीबाट पुनः व्युति उठ्नेछ। अहिले त्यो परस्पर विरोध असंगति कथन हो। यस मानिसले सम्पूर्ण विषयको चुकाए। शरीर चाहिँ चिहानमा राखिन्छ, तर व्यक्ति विशेष वास्तविक खास व्यक्ति चाहिँ जुन आत्मा हो ख्रिस्टसँग हुनलाई गएको हुन्छ, यदि त्यो व्यक्ति विश्वासी हो भने। देखिने कुराहरू अस्थायी हुन्। सम्भव तपाईँले मलाई देख्नु भएको छ अनि देख्नु भएको पनि छैन। जब म कुनै स्थानमा बाइबल अध्ययन चलाउन चाहन्छु, तब धेरै टाढाबाट मानिसहरू मेरो अध्ययन सभामा आउँछन्, किनभने तिनीहरूले मलाई रेडियोमा बोलेको सुनेका छन् र मलाई देख्न चाहन्छन्। म मध्य भारतमा एक बाइबल अध्ययन सभा चलाइरहेको बेला मलाई देख्ने एक परिवार 100 किलोमिटर टाढाबाट खाली मलाई हेर्न भनी आए कि म कस्तो छु। वास्तवमा तिनीहरूले मलाई देखेनन्। तिनीहरूले खाली पार्थिव डेरा जस्तो यो घरलाई मात्र देखे जहाँ म रहन्छु। बस मित्र, देखिने कुरा अस्थायी हुन्।
उही समयमा त्यहाँ भित्री मनुष्यत्व पनि छ, अनि भित्री मनुष्यत्व चाहिँ आत्मिक हो। हामीले त्यसलाई बुझ्न कठिनको कुरा छ। परमेश्वर व्यक्ति हुनुहुन्छ, तर परमेश्वर शारीरिक भौतिक अस्तित्व हुनुहुन्न। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्नेहरूले उहाँलाई आत्मा र सत्यतामा पूजा गर्नुपर्छ। यो कुरा येशूले युहन्ना 4:24 पदमा इनार्नेर सामरी स्त्रीलाई भन्नुभयो। मित्र, कुरा येशूकै होस्। हामीसँग स्वर्गीयमा अनन्तको घर छ। यो हामी हाम्रो शरीर प्राकृतिक शरीरमा छरिन्छ, आत्मिक शरीरमा बिउताइन्छ। उहाँले हामीलाई स्वर्गीयमा नयाँ शरीर, अनन्तकालीन महिमित शरीर दिन गइरहनु भएको छ। यो चाहिँ एक अनन्तकालीन वास्तविकताहरू हुन् जुनको अहिलेसम्म देखिएको छैन। भनिएको छ, किनभने हामी जान्दछौ कि हामीले बास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गीयमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाएको होइन। अनि 2 पदमा भनिएको छ, यहाँ वास्तवमा हामी व्याकुल बन्छौं र स्वर्गीय डेरा धारण गर्ने उत्कृष्ट इच्छा गर्छौं। उही बेला जब हामी प्रभुको फर्काईको दोस्रो आगमनको प्रतीक्षामा बस्दा यहाँ हामी यस जीवनमा दिक्क हुन्छौं, पटै लागेको हुन्छ यो जीवन, किनभने हामीले पछिबाट पाइने सिद्ध पूर्ण स्थायी अनन्तकालीन महिमित शरीरको लालसा गर्दछौं। त्यसतिर हाम्रो मन जान्छ, अनि त्यो तब हामीले प्राप्त गर्नेछौ जब हामी यस पृथ्वीबाट महिमित शरीरमा स्वर्गीयमा उठाइ लगिन्छौं। अनि यसै बेला हामी स्वर्गीय बाटोको हाम्रो बास मतलब हाम्रो महिमित शरीर धारण गर्दछौ। पावल भन्छन्, त्यस महिमित दिनको लालसा र प्रतीक्षाको तुलना गर्दा यो कमजोर शरीर हेरेर दिक्क हुन्छ, जुन अस्थायी भवन हुनको साथसाथै सबै निर्बलता कमजोर पुरानो मनुष्यत्वले भरिएको छ, जुन असफलता र पतनले दुष्टताले भरिएको छ, र यसबाट म मुक्त भएर त्यो स्थायी महिमित दिनको धारण गर्न समयको प्रतीक्षा गर्दा यस जीवनमा दिक्क हुन्छु भनिएको छ। यहाँ वास्तवमा हामी व्याकुल बन्छौं र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं। मित्र, 3 पदमा हामी पढ्छौं, किनभने त्यो धारण गरेर हामी नङ्गा हुने छैनौ। यो चाखलाग्दो कुरा छ। यी दिन मध्ये कुनै दिन येशू आफ्ना जनहरूलाई यस संसारबाट बोलाउन गइरहनु भएको छ। प्रभुलाई बादलमा भेट्न हामी विश्वासीहरू माथि स्वर्गीयमा उठै लगिनेछौ र हामी उहाँको अगाडि उभिन गइरहेका छौं। हामी उहाँको धार्मिकतामा ओडाइनेछौ, हामी नाङ्गो भेटाइने छैनौ। प्रत्येक मानिसहरू धार्मिकतामा ओडाएको वा धारण गरेको हुने छैन जब तिनीहरू चिहानको शरीरबाट पुनः ब्युति उठ्नेछन्, मृतक शरीरबाट पुनः ब्युति उठ्नेछन्, पुनरुत्थान हुनेछन्। ख्रिष्ट हाम्रो पापहरूको निम्ति मारिनुभयो र हाम्रो धार्मिकताको लागि फेरि पुनः ब्युति उठ्नुभयो। त्यो नै हाम्रो धार्मिकता हो। तर केही मानिसले उहाँको धार्मिकताको ग्रहण गरेनन्। तिनीहरूले ख्रिष्टलाई इन्कार गरे, अस्वीकार गरे, त्यसकारण त्यहाँ धर्मी र अधर्मीको पुनरुत्थान छ। पावलले यो प्रेरित 24:15 उल्लेख गर्छन्, धर्मी र अधर्मी समेतको पुनरुत्थानमा पुनरुत्थान हुनेछ। येशूले पनि उही कुरा भन्नुभयो युहन्ना 5:29, भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति तर कुभलो गर्नेहरू चाहिँ इन्साफको पुनरुत्थानको निम्ति निस्कि आउनेछन्। मेरो मित्र, तपाईँ कुनै दिन उहाँको उपस्थितिमा उभिन गइरहनु भएको छ। के तपाईँ ख्रिष्टको धार्मिकतामा ओडाइनुहुनेछ वा ख्रिष्टको धार्मिकताको धारण गर्नुभएको छ? के तपाईँ प्रिय सन्तानको रूपमा ग्रहण गरिनु भएको छ? मित्र, बाइबलले खालि एक इन्साफको न्यायको मात्र सिकाउँदैन, तर धेरै इन्साफ न्यायको बारेमा सिकाउँछ भन्ने कुरा उल्लेख गर्ने उक्तम समय हो। पहिलो दण्ड थियो प्रभु येशूले क्रूसमा बोक्नु भएको। येशूले दण्डको बोक्नु भएकोले उहाँले यो भन्न सक्नुभयो युहन्ना 5:24, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो बाट सुन्छ, जसले मेरो बात सुन्छ र मलाई पठाउनेलाई विश्वास गर्छ, उसमा अनन्त जीवन छ, त्यो इन्साफमा आउँदैन तर मृत्युदेखि जीवनमा सरी हालेको हुन्छ। अनि दोस्रो दण्ड, स्वयं इन्साफ वा स्व इन्साफ वा आफैले आफैको इन्साफ। हामीलाई 1 कोरिन्थी 11:31 भनिएको छ, हामी आफैले आफ्नो वास्ता गरेका हुँदा होता हामी इन्साफमा पर्ने थिएनौ। अनि तेस्रो इन्साफ छ, विश्वासीहरूको निम्ति परमेश्वरको ताड़ना। प्रभुले कहिलेकाहीँ हामीलाई लौरो लगाउनुहुन्छ, छडी लगाउनुहुन्छ। हिब्रू 12:6 भनिएको छ, जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ त्यसैलाई अनुशासन गर्नुहुन्छ, आफूले ग्रहण गर्नुभएको हरेक सन्तानलाई कोरा लगाउनुहुन्छ। अनि चौथो हो, विश्वासीहरूको कामहरूको इन्साफ गरिनेछ, जुन हामी यस अध्यायमा पछिबाट देख्नेछौ। पाँचौं इन्साफ हो, इसरायल राष्ट्रलाई इन्साफ गरिनेछ। अनि छैटौं अन्य जाति राष्ट्रहरूलाई इन्साफ गरिनेछ, पतित स्वर्गीय दूतहरूलाई इन्साफ गरिन्छ, अनि आठौं अन्त्यमा त्यहाँ श्वेत सिंहासनको इन्साफ हुनेछ र सबै गुमेका उद्धार नपाएका त्यसको सामने ल्याइनेछ। तिनीहरू नाङ्गो प्रकट हुनेछन्। तिनीहरू उहाँको धार्मिकतामा ओढाइने छैनन् वा उहाँको धार्मिकताको धारण गरेर प्रकट हुने छैनन्। तिनीहरूलाई आफ्ना कामहरू अनुसार इन्साफ गरिनेछन् जुन तरिकामा तिनीहरूले इन्साफ गरिएको चाहन्थ्यो। तीन पदमा भनिएको छ, किनभने त्यो धारण गरेर हामी नाङ्गा हुने छैनौ। अनि चार पदमा, किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केर हाल्छौ, हामी नाङ्गा हौ भनेर होइन तर अझ बढी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्। यदि तपाईलाई दिक्कको सुस्केराको महसुस भइरहेको छ भने तपाई सुस्केरा हाल्नुहोस्, दिक्क हुनुहोस्। यो शास्त्रीय हो, यो शास्त्रको कुरा हो। हामी भारले बोझले थिचेका छौ, मिचिएका छौं, यही नै कारण हामी यस शरीरहरूमा सुस्केर हाल्छौ, दिक्क हुन्छौं। हामी यस कारणले दिक्क हुँदैनौं वा सुस्केर हाल्दैनौं किनभने हाम्रा लुगा फुकालिने छन्। अह, हामीलाई थाहा छ हामी ख्रिष्टको धार्मिकताले धारण गरिनेछौ, ओढाइनेछौ। यदि उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ भने उहाँ हाम्रो आशा पनि हुनुहुन्छ। पाँच पदमा भनिएको छ, अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ जसले हामीलाई बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। यहाँ उल्लेखित कथा कथन आत्माको बैनाले यो कुराको पनि संकेत गर्दछ कि त्यहाँ पछि आउने पछ्याउने धेरै छन्। उहाँले यहाँ पृथ्वीमा यी तमाम कमजोर दुर्बल अस्थिरताको जीवनमा पवित्र आत्मा दिनुभएको छ। पवित्र आत्मा खाली बैना हुनुहुन्छ। बैनाको पैसा तल पृथ्वीमा भुक्तानी हो। ख्रिस्टले हामीलाई किन्नु भएको छ। पवित्र आत्मा जो विश्वासीहरूको जीवनमा रहनुहुन्छ त्यो चाहिँ बैनाको भुक्तानी हो, चुक्ति हो। हामी कुनै एक दिन यस पुरानो घरबाट हटाइनेछौ र हामी प्रभुलाई बादलमा भेट्नेछौ। ओ, यो कति सुन्दर कुरा हो कि यसले हाम्रो निम्ति प्रवेश अनुमति पत्र वा भिसाको प्रकाशित गर्दछ। छ पदमा भनिएको छ, यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौ कि हामी जबसम्म शरीरमा रहन्छौ तबसम्म प्रभुबाट अलग हुन्छौ। हामी यस शरीरमा चाहिँ घरमा हुन्छौ। म आफ्नो शरीरको मन पराउँछु, माया गर्छु। म अझै मेरो खुट्टामा चोटको निशाना छ जब म हिँड्न सिकिरहेको थिएँ। सालौंदेखि म यस जीवनसँग अति नै परिचित र अति नै घनिष्ठ सम्बन्धमा छु र म यसमा आफ्नो घरको थाहा गर्छु। तर जबसम्म म यस शरीर रूपी आफ्नो घरमा रहन्छु म प्रभुबाट अनुपस्थित हुन्छु। अनि सात पदमा भनिएको छ, किनकि हामी विश्वासद्वारा हिँड्छौ, देखिने कुराको आधारमा होइन। कसरी पाउल त्यति धेरै निश्चित हुन सके कि जब हामी यस शरीरलाई छोड्छौं तब हामी प्रभुसँग उपस्थित हुनेछौ? पाउल भन्छन्, हामी विश्वासद्वारा हिँड्नेछौ, हामी परमेश्वरलाई उहाँको वचनमा लिन्छौ। म अरू कसैको वचन भन्दा उहाँको वचनको लिन्छु। विश्वास परमेश्वरलाई उहाँको वचनमा लिनु हो। हामी यस संसारमा र यो शरीरमा जीरहेका छौं, रहिरहेका छौं र हामी प्रभुबाट अलग छौं, टाढा छौं। आठ पदमा भनिएको छ, हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौ। उक्तम अनुवाद चाहिँ यस्तो हुनेछ, प्रभुसँग घरमा सुविस्तासँग रहन। यसले यस शरीर रूपी घरमा रहने कुरा र प्रभुसँग घरमा रहने कुराको भिन्नता देखाउँछ। यो कुराको याद राखौं कि आत्मा कहिले पनि मर्दैन। जब शरीर मर्छ आत्मा ख्रिस्टसँग रहन जान्छ। यदि त्यो मानिस विश्वासी हो भने अनि त्यो शरीर नै चिहानमा आराम गर्न राखिन्दछ अनि यो नै शरीरको परिवर्तन हुनै पर्छ। यो कुराको पनि याद राखौं, त्यहाँ त्यस्तो विश्वासी पीढ़ीहरू पनि हुनेछन् मण्डलीलाई लिन ख्रिस्टको आगमनसम्म जो मृत्युमा भएर जानुपर्ने छैन वा मर्नुपर्ने छैन वा मरेको हुने छैन र तिनीहरूलाई पनि उठाइ लगिने भएकोले त्यसकारण तिनीहरूको शरीर परिवर्तन हुन आवश्यक पर्नेछ। पहिलो कोरन्थी 15 अध्याय 51 53 पदले भन्छ, हेर म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै मरि जाँदैनौ तर हामी सबैले परिवर्तन हुनेछ, हामी सबैको परिवर्तन हुनेछ, किनकि यस विनाशीले अविनाशी र यस मरणशीलले अमर रतुकको वा अमर रूप धारण गर्नुपर्छ। मित्र, विश्वासी यो शरीर नै सुत्न आराम गर्न चिहानमा जानेछ र यो नै शरीरको पुनरुत्थान हुनेछ। पाउल भन्छन्, यी कुराहरू थाहा पाएर यो कुरा जानेर दृष्टिले होइन तर हामी विश्वासद्वारा हिँड्छौ। नौ पदमा भनिएको छ, यसै कारण चाहे हामी शरीरमा हौं चाहे अलग रहौं उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ। चाहे हामी जीवित हौं वा मरेका हौं, चाहे यस जीवनमा वा अर्को जीवनमा, चाहे यसै पुरानो शरीरमा हौं या हाम्रो नयाँ शरीरमा, ख्रिस्टलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हो। मित्र, हामी कुनै दिन ख्रिष्टको अगाडि उभिनु पर्नेछ र हाम्रा सेवाहरूको लेखा पनि दिनुपर्नेछ। यसले हामीलाई उहाँको सेवाको निम्ति त्यस्तो काम गर्न प्रेरित गर्नुपर्छ जुनले उहाँलाई खुशी तुल्याउँछ, प्रसन्न तुल्याउँछ। दस पदमा भनिएको छ, किनकि हामी सबै ख्रिष्टमा न्याय आसनको सामुने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। मित्र, बाइबलमा दुई प्रकारको इन्साफ वा न्याय छ। पहिलो प्रकारको चाहिँ ख्रिष्टमा विश्वास नगर्नेहरूको इन्साफ हो, जो पापैमा निन्दित रूपमा गुम भएका छन्। उद्धार बेगर ख्रिष्टलाई नपाएर यसलाई श्वेत सिंहासनको इन्साफ भनिन्छ, न्याय भनिन्छ। यो प्रकाश 20:11-15 पदमा उल्लेख छ। सत्य ख्रिस्टियनहरूलाई यस प्रकारको इन्साफ हुने छैन। विश्वास गर्ने उद्धार नपाएको निन्दित नरकीय दण्डको भागीदारको इन्साफबाट ख्रिस्टियनहरूले पहिले नै छुटकारा पाइसकेका छन्, किनभने तिनीहरूले ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गरेर ग्रहण गरे, जसले तिनीहरूको पाप आफ्नै माथि क्रूसमा बोक्नुभयो। उहाँले सबै पापीले पाउनुपर्ने दण्ड आफैमाथि लिनुभयो ताकि विश्वास गर्नेहरूले अनन्त जीवन पाउन सकुन्। तर यो श्वेत सिंहासनको न्याय इन्साफ चाहिँ नरकमा अनन्त मृत्यु दण्ड दिने इन्साफ हो। जसले ख्रिस्टलाई इन्कार गरे र जसले उहाँलाई उद्धारकर्ताको रूपमा विश्वास गरेन र पापैमा मरे, यो भयो पहिलो प्रकारको इन्साफ। अनि दोस्रो प्रकारको इन्साफ चाहिँ ख्रिस्टियनहरूको लागि, ख्रिस्टमा विश्वासी र उद्धार पाउनेहरूको लागि इन्साफ हो। यो निन्दाको इन्साफ होइन, यो बरु इनामको इन्साफ हो। प्रभु येशु हरेक विश्वासीहरूलाई यो न्याय गर्नुहुनेछ, इन्साफ गर्नुहुनेछ। अनि यही नै इन्साफको दिनमा यहाँ पाउल यस पदमा भनिरहेका छन्। दश पदमा भनिएको छ, किनकि हामी सबै ख्रिस्टमा न्याय आसनको सामुने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। मित्र, हरेक विश्वासीहरू पनि ख्रिस्टमा न्याय आसनको अगाडि खड़ा हुनुपर्छ। उहाँले हामीलाई हाम्रा कामहरूको इन्साफ गर्नुहुनेछ। हरेक विश्वासीले शरीरमा हुँदा आफूले गरे बमोजिम प्रतिफल इनाम पाउनेछ। यसले हामीलाई उहाँको सेवाको निम्ति यस्तो काम गर्नलाई प्रेरित गर्नुपर्छ जुनले उहाँलाई प्रसन्न तुल्याउँछ र जुनले हामीलाई उहाँबाट उक्तम पुरस्कारको प्राप्त गराउँछ। जब हामी उहाँको उपस्थितिमा जान्छौ, उहाँले हामीलाई यो भन्न सकोस्, स्याबास मेरो सेवक, तिमी असल र इमानदार सेवक हौ।
परम प्रभु को भजन गाउँ रहने छु, मेरो जीवन भरी परम प्रभु को भजन गाउँ रहने छु। म बाँचु मेरो परमेश्वरमा, म बाँचु मेरो परमेश्वरमा, स्तुति प्रशंसा गर्नेछु, स्तुति प्रशंसा गर्नेछु। मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु, मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु। मेरो परमेश्वरमा, म बाँचु मेरो परमेश्वरमा, स्तुति प्रशंसा गर्नेछु, स्तुति प्रशंसा गर्नेछु। परम प्रभु मेरो
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
जय जयकार उनको गाउँदछु, जय जयकार उनको गाउँदछु। मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु, मेरो जीवनभरि परम प्रभुको भजन गाउँदै रहनेछु। मेरो परमेश्वरमा म बाँचुन्जेल, मेरो परमेश्वरमा स्तुति प्रशंसा गर्नेछु, स्तुति प्रशंसा गर्नेछु।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।